यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसबाट हिजो एकै दिन देशभर हालसम्मकै धेरै 2,287 जना संक्रमण मुक्त, 902 जनामा हिजो संक्रमण पुष्टि। कोरोना भाइरसका कारण उत्पन्न मनोसामाजिक समस्या लगायतका लागि तत्काल योजना बनाएर अगाडि बढ्न स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको समयावधि आज मध्यरातीदेखि सकिँदै अब निषेधाज्ञा खुकुलो गरी यातायात सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न काठमाडौँ उपत्यका नगरपालिका फोरमको माग। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्म जयन्ती आज मनाइँदै नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाले घर र गाड़ी कर्जाको ब्याजदर अवधिभर परिवर्तन गर्न नपाउने व्यवस्था लागू र परीक्षणका क्रममा नकारात्मक असर देखिएपछि बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना विरूद्धको खोपको थप परीक्षण स्थगित। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड 19 कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ़न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मनोचिकित्सकहरूसँग परामर्श तथा छलफल गर्नुहुँदै प्रधानमन्त्री ओलीले निराशा, दिगदारी, भय र त्रासमुक्त समाज निर्माण गर्न समेत मनोचिकित्सकहरूको विशेष योगदान हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले कोविड 19 प्रभाव विरूद्ध व्यापक रूपमा परामर्श तथा सचेतना अभियान संचालन गर्न टेलिभिजन र रेडियो लगायतका संचार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक भएको बताउनुभयो। त्यस अवसरमा प्राध्यापक डाक्टर सुदर्शन नरसिम्म प्रधान, डाक्टर पशुपति महत, प्राध्यापक डाक्टर सरोज प्रसाद ओझा, प्राध्यापक डाक्टर दिव्या सिंह शाह, डाक्टर रितेश थापा, डाक्टर सगुन पन्त, डाक्टर अनन्त अधिकारी, डाक्टर फणीन्द्र बराल र डाक्टर रोशन पोखरेल लगायतका विज्ञहरूले प्रधानमन्त्री समक्ष अहिले अप्नाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। कोरोना भाइरसबाट हिजो हालसम्मकै सबैभन्दा धेरै 2,287 जना एकै दिन संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हालसम्म 32,964 जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो। गएको केही दिनदेखि संक्रमण मुक्त हुनेहरूको दर बढ़दै गएको र हालसम्म 68.5% संक्रमित संक्रमण मुक्त भइसकेको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। त्यसै गरी हिजो 10,611 नमूना परीक्षण गर्दा थप 902 जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना भाइरसबाट 48,138 जना संक्रमित भएका छन् भने 14,868 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये 8,053 जना संस्थागत आइसोलेसनमा र 6,815 जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गम्भीर लक्षण देखिएका 144 जना संक्रमितको अहिले आईसीयूमा र 23 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 306 पुगेको छ। हिजो विभिन्न जिल्लाका 6 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। काठमाण्डु उपत्यका स्थित नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न माग गरेको छ। काठमाण्डुमा हिजो बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ। निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कड़ाई गर्नुपर्ने निष्कर्ष निकालेको फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो। भित्रने र बाहिरिने नाकाको आवागमनमा थप कड़ाई गर्न समेत सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो। त्यस्तै काठमाण्डु उपत्यकामा निषेधाज्ञाको समयावधि सकिन एक दिन बाँकी रहँदा हिजो आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले छलफल शुरू गरेको छ। काठमाडौँ उपत्यकामा आज मध्यरातीदेखि निषेधाज्ञाको अवधि सकिँदैछ। सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग हिजो भएको छलफल र सुझावका आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने जानकारी दिइएको छ। काठमाण्डुका प्रमुख जिल्लाधिकारी जनक राज दाहालले निषेधाज्ञा जारी भएपछि हालसम्मको अवस्थाबारे समीक्षा गरिएको र आगामी दिनमा अप्नाउने रणनीतिका बारेमा विभिन्न क्षेत्र सम्बद्धहरूसँग छलफल पनि भइरहेको जानकारी दिनुभयो। उपत्यकाको नगरपालिकाका प्रमुख तथा प्रतिनिधिसहित काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाधिकारी बीच पनि हिजै छलफल भएको छ। त्यस्तै जिल्लास्थित कोविड 19 संकट व्यवस्थापन समितिले गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरूसँग समेत सुझाव लिएको प्रमुख जिल्लाधिकारी दाहालले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकामा भदौ 4 गतेदेखि जारी निषेधाज्ञाको अवधि आज मध्यराती 12 बजे समाप्त हुँदैछ। कोरोना भाइरस संक्रमणको दर बढ़दै गइरहेका बेला विज्ञहरूले भने लक्षण देखिएकाहरूको मात्र पीसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिएका छन्। शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोविड 19 को सन्दर्भमा सरकारले गरेको काम कार्यवाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिको हिजो सिंहदरबारमा बसेको बैठकमा नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले लक्षण देखिएकाहरूको मात्रै परीक्षण गर्न सुझाव दिनुभयो। त्यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले पीसीआर परीक्षणको प्रयोगशाला र किटको प्रमाणित गर्ने कुनै संयन्त्र नभएकाले पीसीआर परीक्षणको नतिजाको विश्वसनीयतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताउनुभयो। नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष गोमा देवी निरौला श्रेष्ठले कोरोना भाइरस संक्रमितहरूको उपचारमा 12 घण्टासम्म खटिने नर्सहरूले जोखिम भत्ता नपाउनु दुखद भएको बताउनुभयो। उपसमितिले हिजै निजी अस्पताल का संचालकहरूसँग पनि छलफल गरेको जनाएको छ। नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको असामान्य अवस्थामा पनि सरकारले उद्योगी व्यवसायी र करदातालाई नियमित कर विवरण र कर भुक्तानी गर्न दवाब दिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसको उद्योग तथा व्यापार विभागले हिजो विज्ञप्ति जारी गरी यही भदौ 25 गते भित्रै कर भुक्तानी गर्न दवाब दिनु अव्यवहारिक भएको उल्लेख गरेको छ। सम्पूर्ण कल कारखाना उद्योग धन्दादेखि सबै कार्यालयहरू बन्द रहेको अवस्थामा पनि कर दाखिला गर भन्नु सर्वोच्च अदालतले जारी गरेको आदेशहरूको विरूद्धको कदम समेत भएको विभागका सचिव दीर्घमान श्रेष्ठले उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उहाँले हिजो परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। महामन्त्री डाक्टर कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उहाँका सहयोगी सूरज उप्रेतीले जानकारी दिनुभयो। महामन्त्री डाक्टर कोइराला चिकित्सकहरूको सल्लाह अनुसार हाल होम आइसोलेसनमा बस्नु भएको छ। साथै उहाँले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन सामाजिक सञ्जाल मार्फत अनुरोध पनि गर्नुभएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिइने बताउनु भएको छ। अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा हिजो नुवाकोटमा आयोजित माध्यमिक तहको अन्तरपालिका स्तरीय नेपालय अनलाइन भर्चुअल कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षा पद्धतिलाई अगाडि बढ़ाउने बताउनुभयो। मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीनै तहको सरकारको भूमिका महत्वपूर्ण रहने भएकाले स्थानीय तहलाई कार्ययोजना बनाएर अघि बढ़न आग्रह पनि गर्नुभयो। मन्त्री पोखरेलले वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोही पनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री पोखरेलले रेडियो टेलिभिजन अनलाइन र अस्थायी सिकाई केन्द्रहरूमा थोरै विद्यार्थी राखेर भए पनि शिक्षण कार्य अगाडि बढ़ाउने सरकारको योजना रहेको जानकारी दिनुभयो। सिन्धुपाल्चोकमा जारी लकडाउन खुकुलो बनाउँदै भदौ 31 गतेसम्म कायम राखिने भएको छ। बजारका सबै पसल बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म खोल्ने दिने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो। त्यस्तै अछामको मंगलसेन नगरपालिकाले लकडाउनको स्वरूप परिवर्तन गर्दै भदौ 29 गतेसम्म अवधि थप गरेको छ। कृषि तथा पशु उपसंकलन र बिक्री वितरण केन्द्र बिहान 6 बजेदेखि 9 बजेसम्म खोल्न दिने निर्णय भएको मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराले जानकारी दिनुभयो। अछामकै साफेबगर नगरपालिकामा जारी लकडाउन आज मध्यरातीबाट हटाउने निर्णय भएको नगर उपप्रमुख विमला बुढा थापा मगरले जानकारी दिनुभयो। त्यस्तै कोरोनाको जोखिम बढ़दै गएपछि सुर्खेतको भेरी गंगा नगरपालिका 12 स्थित छिन्चु बजार सील गरिएको छ। समुदाय स्तरमा कोरोना फैलन सक्ने जोखिम बढ़ेपछि भदौ 30 गतेसम्मका लागि बजार सील गरिएको हाम्रा समाचारदाताले जानकारी दिएका छन्। मकवानपुरमा कोरोना संक्रमित भएर निको भएकाहरूले सामाजिक सद्भाव र मायाले कोरोनालाई जित्न सकिनेमा जोड़ दिएका छन्। कोरोना रोग समाजले सोचेभन्दा सामान्य रहेको उनीहरूको अनुभव छ। उनीहरूले आफ्नै वरपर पाइने जड़ीबुटी र सन्तुलित खानपानबाट आफूहरूले कोरोना संक्रमणलाई पराजित गरेको अनुभव बाँडेका छन्। मकवानपुरबाट संवाददाता कृष्ण उदास खनालको रिपोर्ट।
पुदिना तुलसी बेसार पानी पनि खाने तर मात्र मिलाएर खाने अदुवा त्यसपछि कागज।
कोरोना जितिसकेपछिको अनुभव सुनाउँदै बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङ, उहाँले होम आइसोलेसनमा नै बसेर कोरोनालाई पराजित गर्नुभएको थियो। आयुर्वेदिक सहित घर गाउँमा पाइने जड़ीबुटीको सेवनबाट आफू र आफ्नो छोराले कोरोनालाई पराजित गरेको अनुभव उपसभामुख तामाङको रहेको छ। मकवानपुरका कोरोना संक्रमितहरूले समुदायबाट पाउने मायाले पनि कोरोना पराजित गर्न सजिलो हुने हुँदा हेला नगर्नका लागि सुझाव दिएका छन्। कोरोना पराजित गरेकी हेटुडा नौकी सेती नेउपाने खड्काले,
मेरो अनुभव र मेरो बुझाइमा यो कोरोना भनेको चाहिँ त्यति साह्रो जुन समाजले सोचिरहनु भएको छ त्यो चाहिँ होइन। कोरोना लाग्ने व्यक्तिहरूलाई चाहिँ यस्तो चाहिँ नगरियोस् पनि भन्न चाहन्छु।
मकवानपुर गढीकी कोरोना संक्रमित दीपा चौलगाईले पनि कोरोना जो कोहीलाई जुनसुकै समयमा पनि हुने भएकाले संक्रमितहरूलाई आत्मबल बढाउने खालको व्यवहार भयो भने निकै चाँडो कोरोनालाई पराजित गर्न सकिने अनुभव आफूले पनि सँगालेको सुनाउनु भयो।
बेसार पानी रातमा जहिले पनि एक ग्लास मैले गुर्जो पानी नै खाने गर्थे। कोरोना भइसके पछाडि र सन्तुलित भोजनको कारणले चाहिँ म पीसीआर पोजिटिभ भएको 12 दिन पछाडि मेरो रिपोर्ट नेगेटिभ पनि आएको थियो।
पछिल्ला दिनमा मकवानपुरमा पनि कोरोना समुदाय स्तरमा नै फैलिएको छ। कोरोना विरुद्धको लडाईमा यहाँका सबै निकाय जुटिरहेका छन् तर कोरोना अझै नियन्त्रणमा आउन सकेको छैन। कोरोनाबाट जोगिनका लागि सरकारले बनाएको स्वास्थ्य सम्बन्धी नियम पालना गर्न आवश्यक छ। यदि कोही संक्रमित भइहाले उसलाई माया सद्भाव र स्नेह देखाउन आवश्यक छ जसका बलले समाजको जुनसुकै संक्रमित व्यक्तिले पनि सहज रूपबाट कोरोना पराजित गर्नेछ। कृष्ण उदास खनाल, रेडियो नेपाल, मकवानपुर।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 को उपचार तथा आइसोलेशन सेवा सञ्चालन गरेका अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले दैनिक रूपमा प्रतिवेदन बुझाउनुपर्ने निर्देशन दिएको छ। मन्त्रालयले प्रयोगमा ल्याएको एपमा समावेश हुने गरी निजी अस्पतालहरूको गतिविधि दैनिक रूपमा अपडेट गर्न मन्त्रालयले निर्देश गरेको मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनीले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। चेतना र सजगताका कारण पर्वत जिल्लामा अहिलेसम्म समुदाय स्तरमा कोरोना संक्रमण फैलन पाएको छैन। जिल्लाका सातवटा स्थानीय तहमा गरिएको क्षणमा स्थानीय तहमा कसैलाई पनि कोरोना नदेखिएको र संक्रमण नियन्त्रणमा रहेको पाइएको छ। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
हजुरहरूले मास्क लगाउनु, सेनिटाइजर एउटा झोलामा राख्नु, अहिलेको अवस्थामा आफै सुरक्षित हुने हो। मास्क नलगाइकन र सेनिटाइजर प्रयोग नगरिकन नहिन्नुहोस् है भनेर मैले जहाँ जसलाई भेटे पनि भनेको।
कोरोना संक्रमण समुदायमा फैलिन नदिन गरिरहेको प्रयासबारे बताउँदै मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत, पर्वतमा अहिलेसम्म विदेशबाट आएका 109 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये 103 जना निको भएर घर फर्किसकेका छन्। सातवटै स्थानीय तहमा समुदायमा गरिएको पीसीआर परीक्षणमा पनि कसैलाई कोरोना संक्रमण देखिएको छैन। पर्वत अस्पतालका कोविड 19 फोकल पर्सन प्रवीण भण्डारी,
सोसियल डिस्टेन्सिङ, मास्क र सेनिटाइजरहरूको युज, पब्लिकहरूले पनि बानीमाहरूमा परिवर्तन गरिदिनु भयो, कम्युनिटीमा गएको छैन र हामीले यो कम्युनिटीमा गएको छ कि छैन भनेर स्थानीय तहहरूमा कम्युनिटी क्याम्पेन गर्दाखेरि पनि कम्युनिटीमा केस गएको छैन भनेर क्लियर भएको छ।
जिल्लामा कुस्मा नगरपालिकाले तपाईँको मास्क खोई अभियान चलाएको छ। त्यस्तै बजारमा मास्क नलगाई डुल्नेलाई प्रहरीले 100 रुपियाँ जरिवाना लगाउने गरेको छ। मानिसहरू सजग र सचेत भएकाले समुदायमा कोरोना फैलिन नपाएको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले बताउनुभयो।
तपाईँको खै मास भन्ने अभियानलाई चाहिँ हामीले खास गरी प्रहरीसँग हामीले समन्वय गरिरहेका छौँ। भिडभाड हुने ठाउँमा र देख्ने ठाउँमा होर्डिङ बोर्डहरू हामीले बनाएका छौँ। प्रहरीले नै मास्क किन लगाएको भनेर 100 रुपियाँ जरिवाना गर्दाखेरि त्यसको प्रभाव देखिएको छ।
छिमेकी जिल्ला कास्की, बागलुङ र स्याङ्जामा निषेधाज्ञा भइरहँदा पर्वतमा भने अहिलेसम्म निषेधाज्ञा गरिएको छैन। स्वास्थ्य सुरक्षा अपनाएर बजार, पसल, सार्वजनिक सवारी, सरकारी कार्यालय लगायत क्षेत्र खुल्ला गरिएको छ। प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
जिल्लामा निषेधाज्ञा जारी चाहिँ गरिसकेका छैनौ। कुनै पनि जिल्लाबाट पास वा अनुमति लिएर आएकालाई मात्र जिल्ला प्रवेश गर्न अथवा जिल्लाबाट बाहिर जान दिएका छौँ, अन्यलाई प्रवेश गर्न दिएका छैनौ। हाम्रो र बागलुङतिर जोडिएका विभिन्न झोलुङ्गे पुलहरू, पन्जीजम, केबल कार यिनीहरूलाई पनि बन्द गरिदिएका छौँ। अहिले स्याङ्जातिर, यो गुल्मीतिर सीमा जोडिएको ठाउँमा पनि त्यहाँ सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेका छौँ। एकातिर अवेरनेस क्रिएट गर्ने, अर्कोतिर जिल्लालाई सुरक्षित गर्ने।
जिल्लामा विदेशबाट फर्किनेहरू जिल्ला प्रशासन कार्यालयको समन्वय बिना जिल्ला प्रवेश गर्न पाउँदैनन्। विदेशबाट आउनेहरू प्रशासनको एकद्वार विधिबाट जिल्ला भित्रिन्छन् र कोरोना परीक्षणको नतिजा आएपछि मात्रै सामुदायिक क्वारेन्टाइनमा 14 दिन बसेपछि घर जान पाउँछन्। स्वास्थ्य सुरक्षा र सचेतनामा कडाई गरिएपछि जिल्लामा संक्रमण नियन्त्रणमै रहेको सरोकारवालाहरू बताउँछन्। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको 107 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम सम्वत 1971 साल भदौ 24 गते भएको थियो। जानिया राणा शासनको विरोधमा उहाँका पिता कृष्ण प्रसाद कोइरालाले गरीब किसानले पहिरेको कपड़ा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पार्सल गरी पठाउनु भएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो। भारतमा निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिनु भएको थियो। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो। भारत निर्वासनकै क्रममा जहानिया राणा शासनको अन्त्य गर्न विक्रम सम्वत 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको हो। प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा 2006 सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीचमा एकता भएपछि 2007 सालको क्रान्ति सफल भएको हो। दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले संसदमा प्रमुख प्रतिपक्षी दलका रूपमा क्रियाशील छ। क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी कोइराला गृहमन्त्री बन्नुभयो। विक्रम सम्वत 2015 सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो। प्रधानमन्त्रीत्व कालमा स्वर्गीय कोइरालाले वीरता उन्मूलन गर्नुभई जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमि सुधार कार्यक्रम लागू गराउनु भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्धक कोइरालाका डेढ़ दर्जन कृति प्रकाशित छन्। नेपाली कांग्रेसले बीपी जयन्तीका अवसरमा 3 दिनसम्म विभिन्न कार्यक्रम गरिने जनाएको छ। बीपीको परिकल्पना नीति र योगदानको चर्चा गर्नुका साथै कांग्रेसलाई बीपी मार्गमा हिँडाउन जन्म जयन्ती लक्षित 3 दिने कार्यक्रम प्रचारमूलक गरिने नेपाली कांग्रेसले जानकारी दिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीका वैकल्पिक पोलिट ब्यूरो सदस्य सुरेश वाग्ले र अर्का नेता भीमसेन पोखरेलप्रति श्रद्धांजलि व्यक्त गर्नुभएको छ। दुवै नेताको स्मृति दिवसका अवसरमा हिजो पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उहाँहरूको तस्वीरमा माल्यार्पण गर्नुभई श्रद्धांजलि अर्पण गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण स्थलमा पर्ने रूख कटानका लागि हालसम्म त्यस क्षेत्रका 57,350 रूखको गणना सम्पन्न भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा हिजो मन्त्रालयमा बसेको निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर्निकाय समन्वय सहजीकरण समितिको बैठकमा आउँदो मंगिर मशान्तसम्म रूख तथा पोलको नम्बर रिङको कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ। बैठकले विमानस्थलको गुरूयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी काम एक साताभित्र सक्न प्राधिकरणलाई निर्देशन पनि दिएको छ। लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर 30 भित्रमा परियोजना प्रस्ताव अन्तिम निर्णयमा पुर्याउन बैठकले निर्णय गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरीबी निवारण गर्ने सरकारको योजना रहेको बताउनु भएको छ। राष्ट्रिय सहकारी बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको 25 वर्षीय रणनीतिक योजनाको अन्तिम मस्यौदामाथिको छलफल भर्चुअलमा हिजो मन्त्री अर्यालले गरीबी निवारणका लागि सहकारी मार्फत भूमिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। बागलुङको ढोरपाटन नगरपालिका 9 भदौ 17 गते बाढ़ी पहिरोले बगाएर बेपत्ता भएका 21 जना अझै भेटिएका छैनन्। उनीहरूको खोजी कार्य जारी राखिएको छ। बेपत्ता भएकाहरूको खोजी कार्य स्याङ्जा स्थित कालीगण्डकी जलविद्युत आयोजनाको मिर्मी स्थित ड्यामसम्म भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ। नारायणी नदीको टापु लौखानी भनिने स्थान नजिकै पर्ने रातो पानी घोलमा डुबेको अवस्थामा मृत अवस्थामा गैंडा भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो। अन्दाजी 20 वर्षको देखिने भाली गैंडाको टाउकोमा दुईवटा प्वाल भएको अवस्थामा भेटिएको हो। जाजरकोटको बारेकोट गाउँपालिकाका बाढ़ी पहिरो प्रभावित 774 घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ। त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सञ्चालित फूड बैंक सिमराले 500 घर परिवारलाई राहत बाँडेको जनाएको छ। स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका 3 भानसिम्म बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्वाब संकलन गर्न जानुभएका बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भूपेन्द्र बोहरालाई भानसिम्हले बाटोमा कुटपिट गरेकाले नियन्त्रणमा लिइएको बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कृषि क्षेत्रलाई बिचौलियाबाट बचाउनु पर्ने बताउनु भएको छ। कृषि ज्ञान केन्द्रद्वारा रोल्पामा आयोजित एक कार्यक्रममा मन्त्री पुनले कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरेर मात्रै आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्नुभयो। अन्य क्षेत्र जस्तै कृषि क्षेत्रमा पनि बिचौलियाको बिक्री भएको बताउनुहुँदै उहाँले वास्तविक किसानसम्म स्रोत साधन पुग्ने वातावरण बनाउनु पर्नेमा मन्त्री पुनले जोड़ दिनुभयो। अब केही अन्तर्राष्ट्रिय प्रसंग। छिमेकी भारतमा गत 24 घण्टामा कोरोना संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ। अघिल्लो दिन संक्रमितको संख्यामा केही कमी भए पनि पछिल्लो 24 घण्टामा 89,852 जना नयाँ संक्रमित थपिएका छन्। भारतमा योसँगै संक्रमितको संख्या 43,67,436 पुगेको छ। भारतमा गत 24 घण्टामै 1,107 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 73,923 पुगेको छ। त्यस्तै अमेरिकामा गत 24 घण्टामा 28,000 बढ़ी नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ 480 जनाको गत 24 घण्टामा मृत्यु भएको छ। विश्वभर हालसम्म 2,77,21,000 बढ़ी संक्रमित भएका छन् भने 9,00,000 बढ़ीको संक्रमणका कारण मृत्यु भएको छ। त्यस्तै हालसम्म 1,98,09,000 बढ़ी संक्रमित संक्रमण मुक्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोविड 19 विरूद्धको खोपले अन्तिम चरणमा एक सहभागी स्वयंसेवकमा गम्भीर नकारात्मक असर देखाएपछि उक्त खोपको परीक्षण हाललाई स्थगित गरिएको छ। कोरोना भाइरस विरूद्धको खोप निर्माण गर्न अक्सफोर्ड विश्वविद्यालयलाई साथ दिइरहेको एक्स्ट्राजेनिक कम्पनीले परीक्षणमा सहभागी एकजनामा अप्रत्याशित रूपले नकारात्मक असर देखिएपछि परीक्षण हाललाई स्थगित गरिएको जनाएको छ। उक्त खोपको परीक्षणलाई विश्वले नियालिरहेको र सफल परीक्षणले कोरोना भाइरसको महामारी झेलिरहेको विश्वका मानिसहरूलाई राहत दिने आयोजकहरूले बताउँदै आएका छन्। अन्तिम चरणमा एकजना सहभागी अप्रत्याशित रूपमा बिरामी भए पनि अक्सफोर्ड विश्वविद्यालयको खोप विश्वमै पहिलो हुन सक्ने भनी विश्लेषणहरू भइरहेको छ। चीनले भारत चीन सीमा क्षेत्रमा भारतीय सेनाले गस्तीमा रहेको आफ्ना सैनिक जवानमाथि गोली चलाएको दावी गरेको छ। ती दुई देशबीच सीमा क्षेत्रमा एक अर्को पक्षबीच गोली नचलाउने सहमति भएको भए पनि भारतले आफूहरूलाई उत्तेजित पार्ने उद्देश्यले गोली चलाएको चीनले आरोप लगाएको छ। भारतले चीनी आरोपको खण्डन गर्दै दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चीनिया पक्षले गोली हानेको दावी प्रस्तुत गरेको छ। भारत र चीनबीचको सीमा क्षेत्रमा पर्ने दोकलाम इलाकामा हालै भएको द्विपक्षीय भिडन्तका क्रममा 20 भारतीय जवान मारिएको घटनापछि ती दुई देशबीच तनाव चुनिँदै गएका बेला चीनले पछिल्लो आरोप लगाएपछि भारतले चीनी आरोपको खण्डन गर्दै पछिल्लो दावी गरेको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले घर र गाड़ी किन्नका लागि कर्जा लिनेलाई राहतको व्यवस्था गरेको छ। राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका जारी गर्दै व्यक्तिगत कर्जामा नयाँ व्यवस्था गर्दै कर्जाको ब्याज परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो। बैंकहरूले बेस रेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ऋणीहरू समस्यामा परेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित ब्याज दर कायम गर्न निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेपको ब्याजदर आधार दर र ब्याजदर अन्तरको विगत 3 वर्ष अवधिको विवरण वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था समेत गरिएको छ। सुरक्षित धितो लिएर सामूहिक तथा व्यक्तिगत आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रदान गर्दै आएको कर्जाको सीमा बढ़ाएर 7,00,000 रूपियाँ पुर्याइएको छ। बैंक तथा वित्तीय संस्थाको 2% वा त्यसभन्दा बढ़ी शेयर धारण गर्ने संस्थापक शेयर धनीले राष्ट्र बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको शेयर अन्य बैंकमा धितो बन्धक राख्न र बिक्री गर्न पाउनेछन्। कोरोना महामारीका कारण नेपालको आन्तरिक उडानमा रहेका निजी क्षेत्रका 22 सेवा कम्पनीले 16 अर्ब भन्दा बढ़ी आर्थिक क्षति बिहोर्नु परेको जनाइएको छ। बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीहरूले ठूलो आर्थिक क्षति बिहोर्नु परेको नेपाल वायु सेवा संचालक संघका प्रवक्ता योगराज कणेल शर्माले जानकारी दिनुभयो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले बन्दाबन्दीको अवधिमै पर्यटन तथा हवाई क्षेत्रले 37 अर्ब भन्दा बढ़ी आर्थिक नोक्सानी बिहोरेको बताउनुभयो। बोर्डले हालै गरेको एक अध्ययन अनुसार बन्दाबन्दीको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रले 41 अर्ब क्षति बिहोर्ने अनुमान गरिएको थियो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले संक्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेको बताउनु भएको छ। मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूसँगको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा गवर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधनान्तर स्थिति बचतमा रहेको र विदेशी विनिमय संचित 14 खर्ब भन्दा माथि रहेकोले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको जानकारी दिनुभयो। गवर्नर अधिकारीले केही महिनादेखि करिब 2 खर्बको हारारीमा रहेको तरलतालाई कार्यालयलाई अवसरका रूपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई आग्रह पनि गर्नुभयो। नेपाली शेयर बजारको कारोबार मंगलबार 7.35 अंकले बढ़ेको छ। नेप्से परिसूचक मंगलबार वृद्धि भएर 1495.15 बिन्दुमा पुगेको छ। मंगलबार शेयर बजार सामान्य बढ़े पनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। मंगलबार 1,79,83,00,000 बराबरको शेयरको कारोबार भएको छ।
यसअघि प्रसारित समाचारमा भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अन्यथा भएकाले सच्याइएको छ। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले विभिन्न स्थानमा पदपूर्तिका लागि खोलिएको आवेदनका विषयमा राष्ट्रिय खेलकुद परिषदमा जानकारी नभएको राखेपका सदस्य सचिव रमेश सिलवालले बताउनु भएको छ। सिलवालले पत्र पत्रिका र अनलाइनबाट क्यानले विभिन्न पदका लागि आवेदन खोलेको जानकारी पाए पनि संघले औपचारिक रूपमा प्रक्रिया पुर्याएर जानकारी नदिएको बताउनुभयो। खेलकुदको नयाँ कानून अनुसार क्यान स्वायत्त संस्था जस्तै मानिए पनि उसको आर्थिक पक्षका विषयमा सबै प्रक्रिया पुर्याएर काम गरेको छ कि छैन भन्ने जानकारी राखेपालाई हुनुपर्ने सदस्य सचिव सिलवालको जोड थियो। अहिले आंशिक रूपमा फुकुवा भएको क्यानलाई भविष्यमा समस्या पर्न सक्ने भन्दै सदस्य सचिव सिलवालले जुन जुन पदमा आवेदन खोलेको छ त्यसका लागि स्वतन्त्र कमिटी गठन गरेर काम गर्न र उनीहरूको स्रोत सुनिश्चित गरेर आईसीसीको गाइडलाइन अनुसार सबै कुराको ध्यान राखेर प्रक्रियागत ढंगले काम गर्नुपर्ने बताउनुभयो। क्यानले आईसीसीसँग छलफल गरेर मुख्य प्रशिक्षक सहित जनरल म्यानेजर, फाइनेन्स म्यानेजर र टीम व्यवस्थापकका लागि आवेदन खुला गरेको छ। त्यसै गरी साथी प्रदेशका लागि एक एकजना प्रशिक्षक पनि आह्वान गरिएको छ। अखिल नेपाल टेबल टेनिस संघले राष्ट्रिय टेबल टेनिस खेलाड़ीहरूको कोरोना बीमा गरिदिने भएको छ। पुरूष र महिलाका शीर्ष 16 वरितामा रहेका खेलाड़ीको बीमा गर्न लागेको संघका प्रथम उपाध्यक्ष धर्ममान ब्रजाचार्यले जानकारी गराउनुभयो। खेलाड़ी सँगै केन्द्रीय कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय एम्पायरहरूको पनि बीमा गरिदिने प्रथम उपाध्यक्ष ब्रजाचार्यले जानकारी गराउनुभयो। सबैको जनै 1,00,000 दरले बीमा गरिने छ। विश्व नम्बर 1 महिला टेनिस खेलाड़ी असली वाटिलले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन्।
खेल समाचारका साथमा अझै बम। अब मौसम। आज देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा जारी रहने र प्रदेश नम्बर 1, 2, 5 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाण्डु उपत्यकामा सूर्योदय आज बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:16 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरसबाट हिजो एकै दिन देशभर हालसम्मकै धेरै 2,287 जना संक्रमण मुक्त, 902 जनामा हिजो संक्रमण पुष्टि। कोरोना भाइरसका कारण उत्पन्न मनोसामाजिक समस्या समाधानका लागि तत्काल योजना बनाएर अघि बढ़न स्वास्थ्य मन्त्रालय र निजी क्षेत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञाको समयावधि आज मध्यरातीदेखि सकिँदै अब निषेधाज्ञा खुकुलो गरी यातायात सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न काठमाण्डु उपत्यका स्थित नगरपालिका फोरमको माग। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जन्म जयन्ती आज मनाइँदै नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाले घर र गाड़ी कर्जाको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न नपाउने व्यवस्था लागू र परीक्षणका क्रममा नकारात्मक असर देखिएपछि बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना विरूद्धको खोपको थप परीक्षण स्थगित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।